زندگی کو سمجھ نہیں سکتے. بل احیاؤں, اور ایک جگہ کہا وَلَكِلَّ تَشْعُرُونَ، تمہیں شعور نہیں ہے، تمہیں آگاہی نہیں کہ وہ کیسے زندہ ہیں، تم اس مادیت کی زندگی کے حصار میں گرفتار ہو، لیکن ان کی زندگی تمہاری زندگی سے بڑھ کر ہے، ان کی زندگی کا سٹیٹس، ان کی زندگی کا مقام و مرتبہ تمہاری اس زندگی سے بڑھ کر ہے، بل احیاء و نصر زندہ ہیں، عند ربہم یرزقون، خدا کی بارگاہ میں رزق پا رہے ہیں، درود بھیجے محمد و آل محمد. کیا وجہ ہے کہ ہمیں ان شہداء کی یاد کو منانے، ان کی راہ کو باقی رکھنے، ان کے پیغام پر عمل کرنے کا حکم دیا گیا ہے؟ آخر کیا وجہ ہے؟ کون سا ایسا راز ہے جس کی وجہ سے ہمیں کہا گیا کہ ہم شہداء کے راستے کو باقی رکھیں؟ اور شہادتوں میں سب سے افضل ترین شہادت سید الشہداء حضرت ابا عبداللہ امام حسین علیہ السلام کی ہے. اس لیے انہوں نے فرمایا شیعہ کے اے میرے شیعہ، جب بھی ٹھنڈا پانی پینا تو مجھے یاد کرنا، آؤ سمے تم بے غریبی آؤ شہید فرد بولی، جب بھی کسی غریب الوطن کا تذکرہ ہو، جب بھی کسی شہید کا تذکرہ سنو تو مجھے بھی یاد کرنا، حسین کے کربلا کو یاد کرنا، یعنی سرور شہیداں ہیں، سالار شہیداں ہیں امام حسین علیہ السلام. تو کیا وجہ ہے کہ ہمیں شہید کے راستے کو باقی رکھنے، اس کے پیغام پر عمل کرنے اور ذکر شہادت کرنے کا حکم دیا گیا؟ آخر کیا وجہ ہے؟ شہید کیا کام کرتا ہے؟ آج ہمارے یہاں اتنی شہادتیں ہو رہی ہیں، ہمیں کیوں حکم دیا گیا ہے؟ اور تمام مکاتب اسلامی میں یہ صرف اور صرف مکتب جعفری ہے، یہ تشیع ہے، یہ شیعت ہے کہ جو شہید پرور قوم ہے، جو شہیدوں کی پرورش کرتی ہے، اور پرورش بھی ایسے کرتی ہے کہ جب بچہ ماں کی گود میں آتا ہے تو ہماری مستحب ہے کہ اسے درس شہادت دو، ہماری ماں کو تیار کیا جاتا ہے، ہر ماں کی آرزو ہوتی ہے نا میرا بیٹا جوان ہو، اس کے سیرے کے پھول دیکھیں، لیکن خدا کہتا ہے یہ خیال اور یہ وہم و گمان رکھنے کے سے پہلے تم اپنے بچے کو درس شہادت دو، تاکہ یہ امام زمانہ کا سپاہی بن سکے. مستحب ہے جب بچہ پیدا ہو تو اسے خاک شفا تربت امام حسین علیہ السلام اور آب زمزم اس کے منہ میں رکھا جائے، اسے چٹایا جائے. کیوں؟ بچہ پیدا ہوا ہے، کتنی خوشی ہوتی ہے گھر میں، کتنی آرزو ہوتی، کتنی خوشیاں ہوتی ہیں، لیکن خدا کہتا نہیں، دیکھو تم ایک ایسے گھرانے سے ہو، تم ایک ایسے مکتب سے ہو جس کا امتیاز ہی شہادت ہے، اپنے بچے کو بچپنے سے شہادت کے لیے تیار کرو کہ حسین کی تربت کی، حسین کی قبر کی مٹی، مٹی کھانا حرام ہے لیکن کہا ہے کہ وہ تربت، وہ مٹی، وہ خاک جس میں محسن کا لہو گرا ہے، وہ اسے چٹاؤ آب زمزم کے ساتھ تاکہ اس کے اندر شہادت آئے. اس طریقے سے ہمیں شہید پرور بنایا ہے، شہید پرورش دینے والے قوم بنایا ہے. اور اس کے بعد پھر ہماری ماؤں بہنوں کا کیا کہنا کہ جب ہم چھوٹے تھے تو ہمیں مجلسوں میں لے کے جاتے تھے، اور جب امام حسین کے مصائب میں ہماری ماؤں کے آنسو گرتے تھے تو ہمارے بدنوں پہ گرتے تھے، ان کے دلوں میں جو محبت تھی امام حسین علیہ السلام سے، اس محبت کی دھڑکنوں کے ساتھ ہم نے پرورش پائی ہے، ہم اس محبت کے ساتھ میں پل بڑھ کے جوان ہوئے ہیں. تو شہید کون ہوتا ہے؟ شہید اس طرح پرورش پاتا ہے. پھر شہید کا درجہ اتنا بلند کیوں ہے؟ آپ اتنی سخت گرمی میں اپنے گھر سے نکل کر یہاں آئے، آپ نے تمام انتظام کیا، آپ اسی بدن سے نماز پڑھتے ہیں، اسی بدن سے روزہ رکھتے ہیں، اسی بدن کے ذریعے سے خواتین پردہ اور حجاب کرتی ہیں، اسی بدن کے ذریعے سے انسان حصول تعلیم میں وقت گزارتا ہے، تعلیم حاصل کرتا ہے، عزاداری کرتا ہے، امام حسین کی خدمت کرتا ہے، آج جوز شہادت بی بی زہرا سلام اللہ علیہا ان کی عزاداری کرتا ہے، لیکن جب تک اس یہ بدن ہے یہ نیک کام انجام دیتا رہتا ہے، لیکن ایک وقت آتا ہے جب دین پر وقت آتا ہے، جب شریعت پر وقت آتا ہے، جب عزاداری پر وقت آتا ہے، تو یہی انسان، یہی نوجوان، یہی خاتون یہ کہتی ہے خداوند یہ میرا بدن، میری کل کائنات ہے، اس سے سارے نیک اعمال انجام دیتا رہا ہوں میں، جو کچھ بھی ہم نے اعمال انجام دیے اس بدن سے، اے خدا اب یہ بدن بھی تیری راہ میں دے رہا ہوں، اس لیے کہ جو کچھ بھی اس کے پاس تھا انسان वो खुदा की बारगाह में दे देगा। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। बस शहीद की अजमत ये है कि शहीद अपना सब कुछ अल्लाह की राह में कुर्बान कर देता है, और ये शहादत आगाहना शहादत है, शऊरी शहादत है, अकल के साथ शहादत है, ऐसी शहादत नहीं है। इसीलिए हमें हुक्म दिया गया है कि हम अपने इमाम जमाना अलैहिस्सलाम के हमरकाब शहीद होने की तमन्ना और आरज़ू करें। एक दुआ है जो सुबह के वक्त पढ़ी जाती है, मुसहब है कि इंसान 40 दिन नमाज फजर के बाद उस दुआ को पढ़े। उस दुआ को पढ़ने का क्या सवाब है कि अगर इंसान इमाम के जहूर से पहले मर जाएगा तो वक्त जहूर उस इंसान को उसकी कब्र से उठाया जाएगा कि जाओ अपने इमाम की नुसरत कहाँ पता करो। ये इस दुआ का फायदा है। उस दुआ का एक जुमला ये है, اللهم اجعلني من انصار ہی واوانی، ہمیں انصار اوان میں شریک فرما، ہمیں ان میں شریک فرما۔ آٹھ گروہوں کے تذکرے کے اس کے بعد کہتے ہیں اللهم اجعلني من المستشهدين بين يديك، خداوندہ مجھے امام زمانہ کے سامنے شہادت حاصل کرنے والوں میں سے قرار دے۔ یعنی تم اپنے ہدف کو نہیں بھولو، تمہارا امتیاز تمہارے لیے باعث فخر بات تمہاری شہادت ہے۔ امام سجاد نے دربار یزید میں یہی کہا تھا کہ قتل ہونا ہماری عادت اور شہادت ہمارے لیے افتخار ہے، سربلندی سرافرازی کا باعث ہے۔ اس بنا پر شہید کے راستے کو باقی رکھنا، شہید کے راستے پہ چلنا، شہید کے پیغام کو پہنچانا، یہ وہ ذمہ داری ہے کہ جسے ہمیں ہر حال میں انجام دینا ہے۔ ہمیں اپنی تعداد کی کمی سے گھبرانا نہیں چاہیے کہ ہم تعداد میں کم ہیں، اور انشاءاللہ جیسے کہ آپ نے سنا اور دیکھا کہ اب ملت تشیع نے اپنے سیاسی جد و جہد کا اعلان کیا ہے۔ اب تک لوگ ہمیں مختلف ڈرامے اور دھوکے فریب سے جو ہے ہمارے ووٹ لے لے کر جاتے رہے، لیکن اب ہم نے اعلان کیا کہ اب ہم خود در حقیقت الیکشن میں وارد ہوں گے۔ تو ممکن ہے کسی کے ذہن میں خیال ہے یہاں پہ تو چار گھر ہیں، یہاں تو دو گلیاں ہیں۔ اعزائے گرامی، ان چار گھروں دو گلیوں سے پریشان نہیں ہوں، ذرا پورے پاکستان میں نگاہ ڈالے، آپ 5 کروڑ ہیں، 5 کروڑ کے سمندر میں شامل ہیں یہ چار گھر گلشن قدوس کے۔ یہ دو گلیاں جو اطراف میں ہیں یہ 5 کروڑ کے سمندر میں شامل ہیں۔ پھر آپ کو اپنی طاقت کا اندازہ ہوگا، پھر آپ کو اپنی قوت کا اندازہ ہوگا۔ جناب زہرا سلام اللہ علیہ نے کیا کیا تھا؟ جناب زہرا کو معلوم تھا لیکن پھر بھی نکلی اور اپنی ذمہ داری ادا کی کہ میں جاتی ہوں۔ 40 دن مسلسل بی بی در در جاتی رہی، مدینے کے گھر گھر جا کر دروازہ پٹاتی رہی کہ آؤ علی کی ولایت کے لیے گواہی دو۔ 40 دن توجہ کیجئے، 40 دن آؤ علی کی ولایت کی گواہی دو۔ تم موجود تھے میدان غدیر خوم میں، کیا تم نے نہیں سنا تھا من کو تو مولا فعلا نہیں مولا؟ حجت تمام کی، بی بی کو اس بات سے کوئی غرض نہیں تھی کہ میرے ساتھ کتنے آئیں گے۔ اکثر لوگ کہتے ہیں ہم کامیاب ہوں گے یا نہیں ہوں گے الیکشن میں، ہمیں اس سے کوئی غرض نہیں کامیاب ہو یا نہیں ہوں، کوشش کہ ہوں، نہیں ہوتے تو نہ ہوں۔ ہمیں اپنی ذمہ داری ادا کرنی جس طرح ہماری بی بی نے ذمہ داری ادا کی ہے۔ بی بی 40 دن مسلسل گھر گھر گئی اور کہا کہ آؤ، لیکن کتنے افراد آئے؟ گنتی کے افراد، صرف گنتی کے 5 یا 5 سے کچھ زیادہ افراد، وہی جو ہمیشہ خوددار اہل بیت تھے، وہی جو محب اہل بیت تھے، وہی جو قنبر و سلمان و مرداد، یہی وہ افراد تھے کہ جنہوں نے آ کر مولا کی ولایت کی گواہی دی۔ دوسری بات یہ کہ بی بی سراپا احتجاج تھی ظلم کے خلاف، باغ فدق نہیں ملا تو آپ کیا سمجھتے ہیں کہ باغ فدق صرف چند کھجوروں کا اور چند درختوں کا اور چند میووں اور پھلوں کا نام تھا جس لیے بی بی بہت روئی، گریا کیا اور مسجد نبوی میں خلیفہ کے سامنے پہنچ گئی؟ یہ معاملہ کچھ اور تھا۔ یہ باغ فدق کی آمدنی جب بی بی کے ہاتھ میں آتی تھی تو یہ سارا مال و دولت جو کچھ بھی آتا تھا اسے غریب اور غریبوں میں تقسیم کر دیا جاتا تھا، اور اس دوران بھی बीवी के घर में फाके होते थे। ये वो घराना है जो अपना पेट काट कर उम्मतियों को खिलाते रहे हैं। यहाँ तक कि एक दफा मौला ने घर में आया और कहा कि फातिमा ज़ाहरा कुछ खाने को है। बीवी ने इंतहाई आजिज़ी और इनके साथ इसका नहीं, दो दिन से हमारे घर में कुछ खाने को नहीं है और जो कुछ भी था मैंने अपने ऊपर आपको और आपके बच्चों को तरजीह दी, मैंने उन्हें दे दिया, खाने को कुछ नहीं है। तभी मोमिन इस्लाम फरमाते हैं, ज़ाहरा आपने उनसे क्यों छुपाया, आपने मुझे क्यों नहीं बताया? कहा कि मुझे शर्म महसूस होती है, मुझे शर्म महसूस हुई कि मैं आपको बताऊं कि घर में कुछ खाने को नहीं और आप मेरे सामने शर्मसार हों। उस जमाने में भी कि जब फितर की आमदनी बीबी के पास आती थी तमाम गरीब गुरबा तकसीम कर दी जाती थी, तो बीबी सिर्फ चंद दरख्तों के लिए, एक कतई जमीन के लिए या चंद फलों के लिए नहीं थी, बल्कि मामला कुछ और था। मामला ये था कि साहिब हक को उसका हक नहीं मिला। अली की विलायत अली को नहीं मिली, इस हक के ना मिलने के खिलाफ बीबी सराफ एहतजाज बन गई। ये है वो नुकता। और रिवायत में है कि जब मस्जिद नबवी से वापस आई है बीबी, दिल शिकस्ता कमर शिकस्ता, तो अमीर मोमिनीन अलैहिस्सलाम से फरमाती है, या लैतनी मितो, अली काश ज़हरा मर जाती, या लैतनी मितो, रिवायत के अल्फाज ये हैं, काश ज़हरा मर जाती और इस जालिम कौम का सामना ना करती, ये वक्त ना देती कि तुम्हारा हक गसब किया गया है अबुल हसन ए अली। यानी बीवी को कितना दर्द था कि अली का हक गसब किया गया है, यतीमों बेवाओं का हक गसब किया गया है। बीवी को उस कहते जमीन की कोई उम्मीद नहीं थी, चार दरख्तों के लिए बीवी नहीं गई थी, बल्कि महरूमों यतीमों मिस्कीनों का हक दिलाने गई थी बीवी। ये वो नुकता है कि जो हमें समझना चाहिए कि इन तमाम मामलात के लिए, यानी बीबी का दर्द यह था कि अली को विलायत नहीं मिली, विलायत हुकूमत हाकमियत अपने मदार पर कायम नहीं हुई है, विलायत हुकूमत और ज़हामत और खिलाफत किसी और के पास है, ये अली को उसके हक का ना मिलना, ये ज़हरा का दर्द है। जनरल ज़हरा ने फरमाया कि सुब्बत अलैया मसाइबुल्लाह, मुझ पे पड़े वो रोजे रोशन पे पड़ते थे, सियारात में तब्दील हो जाते, वो कौन से मसाइब हैं? क्या वो जिस्मानी मसाइब हैं? नहीं। कौन से मसाइब हैं? वो मसाइब हैं कि जिसको बीवी या लई चली मिल तो काश ज़हरा मर जाती और ये मंजर ना देखती कि अली की विलायत किसी और के हाथ में हो, हक के इमामत किसी और के हाथ में हो। ये बीवी का दर्द है, ये बीवी का वो कर्म है जिसे बीवी अपने अल्फाज के जरिए से पहुंचाना चाहती है। महिला अहले बैत के लिए शहादत पाना तो उनके लिए बाइस इफ्तिखार था, अपने जिस्म के लिए भी नहीं। हाँ, अगर दर ज़हरा पे आग लगाई गई, दर ज़हरा को तोड़ा गया, मोहसिन को शहीद किया गया, तो इस वजह से कि कौल रसूल को, कौल खुदा को पामाल किया गया है, इस वजह से बीबी ने कहा सुब्बत अलैया मसाइबुल्लाह वन्नहा, ये मसाइब जो फातिमा ज़हरा पे पड़े अगर दिन रोशन पे पड़ते तो स्याह रात में तब्दील हो जाते। यानी जब हक साहिब हक को ना मिले, जब इमामत इमाम को ना मिले, जब महरूमों के हुकूक का दिफा न किया जाए, तो शौदा का काम क्या होता है? शौदा का काम यही है कि अपने पूरे वजूद से अल्लाह के बारगाह में अपनी कुर्बानी पेश करते हैं। अजमत शहदा कॉन्फ्रेंस, शहदा की अजमत ही इस बात से है कि उन्होंने अपनी जिम्मेदारी को अदा किया, उन्होंने अपनी ड्यूटी को अदा किया, उन्होंने अपने फरीजे को निभाया। शहदा की अजमत इस वजह से है कि उसका इमाम पुकार रहा था, उसका कुरान उसे पुकार रहा था, उसकी शरीयत उसे पुकार रही थी, उसकी करबला उसे पुकार रही थी, उसका इमाम ज़माना उसे पुकार रहा था, तो वो दुनिया के तमाम काम छोड़कर इस बात के लिए आमादा हो जाता कि मुझे शहीद होना चाहिए। इसलिए फरमाया अल्लाहुम्मा जाली मिनल मुस्तशहदी, मुस्तशहद उसे कहते हैं जो शहादत को पाने की तड़प रखता है, जिसके दिल में लगन होती है कि मैं इमाम के सामने शहीद हूँ। तो हमें भी ये उम्मीद होनी चाहिए और ये आरजू होनी चाहिए, ये दुआ होनी चाहिए कि हम भी इमाम के हमरकाब शहादत पाएं। लेकिन क्या इसका मतलब यह है कि हम तमाम कारोबार ज़िंदगी छोड़ दें? काम छोड़ दें, बच्चे तालीम का काम छोड़ दें, नौजवान अपनी जॉब छोड़ दें, नहीं, आप जिस फील्ड में हैं आप ये देखें कि आपकी क्या जिम्मेदारी बनती है। फी जमाना आपको कौम के लिए क्या काम करना है। खवातीन घर में रहकर अपने मोहल्ले में रहकर किस तरह तशय्यो की सरबुलंदी का काम अंजाम। शहादत यानी अपनी जिम्मेदारी को अदा करना। अगर आपकी जिम्मेदारी है कि आप घर में रहें, बच्चों की तरबियत करें, तो हमारी बहनें बेहतरीन उनकी उनका जिहाद यही है। अगर उनकी उनके उनका फरीजा यह है कि घर घर जाए और अपने शियों को वोट डालने के लिए आमादा करें कि ये जान भी हुसैन की है, ये वोट भी हुसैन का है, जिस तरह बीवी ने वोट डाला है। जनाब ज़हरा का वोट क्या था? दर दर जाकर इंतखाबी मुहिम चलाई है जनाब ज़हरा ने। इंतखाबी मुहिम थी जनाब ज़हरा की, फेस टू फेस दर दर जाकर 40 दिन बीवी ने इंतखाबी मुहिम चलाई। आओ अली के लिए विलायत का गवाही दो और कहा कि मैं मर जाऊंगी, मैं शहीद हो जाऊंगी, मेरा मोहसिन शहीद हो जाएगा, लेकिन मेरा वोट इमाम और इमामत के लिए होगा, अली के लिए होगा, अली वालों के लिए होगा। ये बीवी का पैगाम है। तो ख्वातीन भी इस जमाने में कौम को मुत्तहिद करने में बहुत बुनियादी मरकजी किरदार अदा कर सकती हैं। जो घर घर जाएं, लोगों को तैयार करें कि अब तशय्यो में वक्त पड़ा है कि हम मुत्तहिद और मुनज़्ज़म हों और अपने वोट को, अपनी जान को, अपने नजराने को, अपने वजूद को, अपनी सलाहियतों को, अपने खून को, अपने गोश को, अपने पोस्ट को, सब को इमाम के लिए वक्फ करें। नौजवान भी ऐसे, जब तक आपका फरीजा ये कहे कि आपने तालीम हासिल करनी, तालीम हासिल करें। लेकिन जब आपको फरीद है कि आए निकलें और कौम को मुनज़्जम करने के लिए, जिस आज मजलिस वहदत मुस्लिमीन ने नारा बुलंद किया है कि हम चाहते 5 करोड़ शियों को मुत्तहिद मुनज़्जम करें, कोई इन्हें अपनी जेब का ना समझे कि इनके इनके वोट हमारी जेब में हैं, जब चाहे इस जेब में डालें, जब चाहे इस जेब में डालें। नहीं, अब तक तुमने हमारे साथ जो किया वो किया, अब मिल्लत तशय्यो बताएगी कि तुम हमारी जेब में हो, अब हम ही बताएंगे तुम्हें। अब कौम बेदार हो चुकी है, उलमा बेदार हो चुके हैं, खुतबा बेदार हो चुके हैं, बड़े बड़े ज़ाकरीन बेदार हो चुके हैं। क्या आपने धरनों में नहीं देखा बड़े बड़े ज़ाकरीन जो 40-40 साल से घरों से ना निकले थे, इस महीने से पहले मुस्लिमीन और शिया कौम की बेदारी से ये धरनों में गए, इन्होंने जाकर पैगाम दिया, लोग निकले जिनके लिए कहा जाता था, जो मजलिसों में नहीं जाते थे, जो दर हकीकत जुलूसों में नहीं जाते थे, वो इन धरनों में शरीक हुए। एक बेदारी, माएं बहनें बच्चे बूढ़े जवान सब धर्मों से, यह कौमी बेदारी हमारे अंदर पैदा होगी, इसकी हिफाजत की जरूरत है। तो जब तक हमारी जिम्मेदारी है तालीम हासिल करो, तालीम हासिल करो, घर बैठो घर बैठो। इसको कहते हैं विलायत महवरी, यानी तुम्हारी जिंदगी का महवर विलायत मोहम्मद आले मोहम्मद हो। यानी जब तुम मोहम्मद आले मोहम्मद को मानते हो तो कम्युनिज्म को नहीं मानोगे, सोशलिज्म को नहीं मानोगे, सेक्युलरिज्म को नहीं मानोगे, किसी आइन और मकतब को नहीं मानोगे। हम अगर अमन चाहते हैं तो मोहम्मद आले मोहम्मद से, सियासत चाहते हैं तो मोहम्मद आले मोहम्मद से, सहाफत चाहते हैं तो मोहम्मद आले मोहम्मद से, हम इख्तिसाद चाहते हैं मोहम्मद आले मोहम्मद से, निज़ाम चाहते हैं मोहम्मद आले मोहम्मद से, हुकूमत चाहते हैं मोहम्मद आले मोहम्मद से। मोहम्मद आले मोहम्मद का निज़ाम दर हकीकत पूरी कायनात का निज़ाम है। रसूल अल्लाह ने अपने बाद मन कुंतो मौला हो फहादा अली मौला कहकर ये नहीं निकाला था कि अली को मौला मानो, सियासत किसी और से लो, अली को अपना इमाम मानो, अमन किसी और से लो, अली को अपना इमाम मानो, इख्तिसाद किसी और से लो, अली को अपना इमाम मानो, मईशत किसी और से लो, अली को अपना इमाम मानो, अखलाक किसी और से लो, अली को इमाम मानो, तहजीब और सखावत किसी और से लो। जब इमाम मान रहे हो, मन तो मौला हो जिसका मैं मौला हूँ, जिसको मैं सियासत दूँ, जिसको मैं इख्तिसाद दूँ, जिसको मैं मईशत दूँ, जिसको मैं अखलाक दूँ, जिसको मैं अमन दूँ, जिसको मैं जैसे जिंदगी दूँ, आप उसको जिंदगी चाहिए, अमन चाहिए, इख्तिसाद चाहिए, अखलाक चाहिए, सल्तनत चाहिए, निजाम जिंदगी चाहिए, वो अली के पास आए, अली के पास आए, यानी औलाद अली के पास आए, यानी इमाम ज़माना के पास आए, इमाम ज़माना के पास आए, यानी वली फकीह के पास आए, यानी आयतुल्लाह खामेनेई के पास आए, उलमा मुश्तहिदीन के पास जाए, और फिर इस ज़ेल में ये ऐलान करे कि हम विलायत मोहम्मद आले मोहम्मद के मानने वाले हैं, और विलायत मोहम्मद आले मोहम्मद का पहला उसूल यही है, मानने का पहला उसूल यही है कि तमाम निजामों के नबी करके सिर्फ मोहम्मद आले मोहम्मद के निजाम को माना जाए, सिर्फ मोहम्मद आले मोहम्मद के निजाम को माना जाए। तो अली वलीउल्लाह का नारा लगाना आसान है, लेकिन इसके तकाजों को पूरा करना, तो ये है विलायत।
ولایت محبری، یعنی ولایت کا محبر، ولایت کے مرکز میں تم قائم رہو، ایک لمحے کے لیے بھی تمہاری زندگی ولایت کے دائرے سے خارج نہ ہو۔ کچھ دائرے چھوٹے ہوتے ہیں، کچھ دائرے بڑے ہوتے ہیں، لیکن دائرہ چھوٹا ہو یا بڑا، دائرے کا کوئی بھی حصہ، کوئی بھی حصہ اپنے مرکز سے جدا نہیں ہوتا۔ کوئی بھی حصہ، اس کا فاصلہ ناپ لیجئے، اس کا اپنے مرکز سے ایک ہی فاصلہ ہوگا۔ وہ دائیں جانب جائے ایک ہی فاصلہ ہوگا، بائیں جانب جائے ایک ہی فاصلہ ہوگا، شمال کی طرف حرکت کرے ایک ہی فاصلہ ہوگا، جنوب کی طرف حرکت کرے ایک ہی فاصلہ ہوگا۔ یعنی اس کی پوری زندگی اس مرکز و محور و سینٹر کے گرد گھومتی ہے۔ توجہ فرمائیے گا، ولایت محوری، یعنی تمہاری پوری زندگی، شہید کون ہوتا ہے؟ شہید یعنی اس کی پوری زندگی ولایت کے گرد گھومتی ہے۔ ولایت مطلب یہ نہیں کہ گلے میں یالی کی طرح لاکٹ لگا لیں، آگے سے والم کو چون لیں شب جمعہ، نہیں۔ ولایت وہ خلیفتہ بلا فصل، یہ ہمارا امتیاز ہے نا، علی کو خلیفہ مانتے ہیں، امام مانتے ہیں، جانشین مانتے ہیں، وسیع مانتے ہیں، بلا فصل۔ بلا فصل یعنی رسول اور علی میں کوئی فاصلہ نہیں ہے۔ جب فاصلہ نہیں ہے تو یہ ولایت امام زمانہ تک موجود ہے، ولایت علی ولایت امام زمانہ تک پہنچتی ہے۔ اب زمانے غیبت میں کیا ہم گھروں میں بیٹھ جائیں، یا یہ کہ ولایت فقی مولانا مجتہدین کے سائے میں در حقیقت اس ولایت علی کے تقاضوں کو پورا کرنے کی کوشش کر رہے ہیں؟ عزیزان گرامی، میری مائیں بہنیں، میری نوجوان یا مولانا، سوچئے، علی ولی اللہ وصی رسول اللہ و خلیفتہ بلا فصل کہنا وسیع ہے، اور علی وسیع ہے، وہ خلیفت ہو اور اللہ کے رسول کے خلیفہ بھی ہیں، جانشین بھی ہیں، لیکن عام جانشین نہیں ہیں، بلا فصل خلیفہ ہیں، کوئی فاصلہ نہیں ہے۔ تو کیا امام زمانہ جب سے آپ کی غیبت کبرا شروع ہوئی اور آج تک یہ گیپ آ گیا، فاصلہ آ گیا، ڈسٹینس آ گیا، کیا امام اور ہمارے درمیان کوئی رابطہ نہیں؟ نہیں، یہ تصور غلط ہے، یہ ہمارے عقیدے کے خلاف ہے۔ یہاں پر امام نے ہمارے درمیان سے کچھ علماء مجتہدین کو مقرر کیا ہے، ان کی صفات بیان کی ہیں، فرج علی رواد حدیثنا، جو ہماری روایت کو نقل کرتے ہیں، علماء مشرین کی طرف جاؤ، ولی فقیہ کی اطاعت کرو، یہ تم پر حجت ہے، فانہم حجت علیکم وعلی حجت اللہ علیکم، یہ میری جانب سے تم پر حجت اور میں اللہ کی طرف سے تم پر حجت۔ لہذا ایک شہید کا مرتبہ اور منزلت یہ ہوتی ہے تو اپنی ذمہ داری کو ادا کرتا ہے، وہ ولایت محور ہوتا ہے۔ ولایت محور یعنی جو ذمہ داری، جب تک جناب زہرا جیسے ولایت محور تھی، یعنی جب تک زہرا کی ولایت اور علی کی ولایت یہ کہہ رہی تھی اے زہرا گھر میں بیٹھو، گھر میں بیٹھ کے بچوں کی تربیت کی، لیکن جب فیصلہ یہ ہوا کہ نہیں ہم گھر سے باہر نکلنا ہے، تو وہی جناب زہرا جو رسول اللہ سے یہ کہتے بہترین عورت وہ ہے جو کسی نامحرم کو نہ دیکھے، اور بہترین مرد وہ ہے، بہترین عورت وہ ہے کہ جس سے کسی نامحرم کی نظر نہ پڑے، یہی جناب زہرا مسجد میں جاتی ہے مہاجر اور انصار کے درمیان، پردے میں، حجاب میں، حیا میں، خواتین کے حصار میں جاتی ہیں، خطاب کیا، کلام کیا، گفتگو کی، استدلال، دلیل، برہان سے بات کی۔ یعنی جب تک ان کی ولایت محوری کہتی زہرا گھر میں بیٹھو، بچوں کی تربیت کرو، گھر میں بیٹھ کے تربیت، یہ ولایت محوری ہے۔ پھر جب اس ولایت نے کہا جناب زہرا آپ کا فریضہ یہ ہے کہ آپ نکلیے دربار میں جائیے، مسجد میں جائیے، خطبہ دیجئے، خطبہ دیا، اس فریضے نے جب جناب زہرا سے یہ کہا اے زہرا اب جاؤ اور گھر گھر جا کر 40 دن مسلسل دروازہ کھٹکھٹاؤ، آپ 40 دن گئیں، اس کے بعد مہاجر انصار کے مردوں سے خطاب کیا، خواتین سے خطاب کیا، مختلف جگہ جب لوگ دروازے پر لکڑیاں لے کر آئے اس وقت خطاب کیا، حجت تمام کیا۔ ولایت محوری یہ ہوتی ہے، شہید ولایت محور ہوتا ہے، یعنی اس کی زندگی بھی حسین کے لیے ہوتی ہے، اس کی جان بھی حسین کے لیے ہوتی ہے۔ درود بھیجے محمد و آل محمد کا۔ عزیزان گرامی، پس شہدہ کی عصمت کا راز ہی یہی ہے۔ مجھے ایک مفکر کا قول یاد آ رہا ہے جس میں وہ کہتا ہے کہ جو لوگ شہید ہو گئے انہوں نے حسینی کام انجام دیا، جو لوگ شہید ہو گئے انہوں نے حسینی کام انجام دیا، جو لوگ زندہ ہیں ان کے سامنے دو راستے ہیں، یا زینب وہ حضرت سید سجاد کا راستہ ہے یا یزیدی راستہ ہے؟ اب تمہیں انتخاب کرنا ہے تمہیں کون سے راستے پہ چلنا ہے، یزیدی راستے پہ چلنا ہے یا زینب کے راستے پہ چلنا ہے؟ جو لوگ شہید ہو گئے انہوں نے حسینی کا مان جان لیا، حسینی کا یعنی آگاہانہ شہادت، عالمانہ شہادت، اب فہم و فراست کی روشنی میں شہادت، پتہ تھا امام حسین کو کہ مجھے قتل کیا جائے گا لیکن اپنی وظیفے کی ادائیگی کے لیے۔ اکثر لوگوں کی مائیں بہنیں ہماری کہتی ہیں حالات جو ہیں وہ خراب ہو گئے تو علیحدہ ہمیں یہ کر لینا چاہیے، وہ کر لینا چاہیے، موو کر دینا چاہیے، ہجرت کر لینی چاہیے، تو میں کہتا ہوں کہ آپ کی اور میری مثال اس سپاہی کی سی ہے جو میدان جنگ میں جاتا ہے۔ میدان جنگ پھولوں کی سیج نہیں ہے، حجرہ عروسی نہیں ہے، دوستوں کی محفل نہیں ہے، گپ شپ نہیں ہے، مزہ نہیں ہے، آرام نہیں ہے، سکون نہیں ہے، ٹھنڈی چھاؤں میں بیٹھنا نہیں ہے۔ میدان جنگ گولی ہے، میدان جنگ موت ہے، میدان جنگ شہادت ہے، میدان جنگ زخمی ہونا ہے، میدان جنگ در حقیقت قربانی دینا ہے، میدان جنگ یعنی ایثار، میدان جنگ یعنی فداکاری۔ لیکن اس سپاہی کو معلوم ہوتا ہے ہر لمحے کوئی نہ کوئی گولی جو دشمن کی جانب سے آئے گی مجھے لگ جائے گی، میں مر جاؤں گا، زندگی کا خاتمہ ہو جائے گا، زندگی کی لذتیں ختم ہو جائیں گی، میری زندگی اور موت میں ایک فاصلہ آ جائے گا، یعنی میں موت کے ذریعے سے ایک دوسری دنیا میں منتقل ہو جاؤں گا۔ وہ یہ جانتا ہے، بجھتا ہے، خطرہ ہے، دھماکے ہیں، سب کچھ ہے، لیکن میرا وظیفہ جو ہے ایک سپاہی ہونے کی حیثیت سے کہ میں میدان جنگ میں موجود رہوں اور دشمنوں کی آنکھوں میں آنکھیں ڈال کر سی سرکاری دیوار بن جاؤں، یہ اس کا وظیفہ ہے۔ تو آج میدان جنگ میں آج دشمن چاروں طرف سے حملہ کر رہا ہے، لہذا ایک حسینی ہونے کا ناطا یہ ہے، ایک شہید پرور قوم ہونے کا کہ رشتے سے ہماری ذمہ داری بنتی ہے کہ دام دل میں سبحان اپنی در حقیقت اپنے آپ کو تیار ہے۔ آگاہانہ شہادت، اس سے شہاد یعنی شہادت کو طلب کرنے والے بنو، شہادت تمہارے گھروں پر نہیں آئے بلکہ یہ تمنا کرو خدا بندہ مجھے ان لوگوں سے قرار دے جو اپنی ذمہ داریوں کو ادا کرتے ہوئے مرے، اپنی ڈیوٹیز کو ادا کرتے ہوئے تیری بارگاہ میں پہنچے۔ یعنی ایسا نہ ہو کہ اچانک کوئی شہادت ملے، وہ بھی شہادت ہے، لیکن اصل شہادت وہ ہے کہ آپ اپنی ڈیوٹی کو انجام دے کے اللہ کی بارگاہ میں جائیں۔ اصحاب امام حسین علیہ السلام نے اپنی ڈیوٹی کو انجام دیا، اپنی وفا کا ثبوت دیا، اپنی دوستی کا حق ادا کیا اور پھر امام کے سامنے جا کے شہادت نوش کیا۔ بس یہ لبیک یا حسین کا معنی ہی ہے یہ کہ امام حسین میں حاضر ہوں، میرے جسم، میرا جسم، میری روح، میرا گوشت، میری ہڈی، میری فکر، میرا عقیدہ، سب کچھ آپ کے لیے۔ لبیک یا حسین یعنی جس طرح 72 شہداء نے لبیک یا حسین کہا تھا، آج کی کربلا میں میں بھی یہ لبیک یا حسین کہہ رہا ہوں۔ یہ مولا یعنی حسین میں حاضر ہوں، اس عصر حاضر کی کربلا میں کوئی علی اکبر بن کر آئے گا، کوئی عمر محمد بن کر آئے گا، کوئی قاسم بن کر آئے گا، کوئی علی عزت کی شبی بنے گا، کوئی سکینہ کی شبی بنے گا، کوئی زینب و کلثوم کی کردار کو اپنائے گا۔ لبیک یا حسین یعنی انشاءاللہ 21 اپریل کو نشتہ پارک میں لبیک یا حسین کانفرنس منعقد کی جا رہی ہے۔ کیوں؟ اس عصر حاضر کی کربلا میں کس کی یاد میں؟ شہداء کی یاد میں۔ آئیے اپنے شہداء کو خراج عقیدت پیش کریں۔ ہم سید الشہداء امام حسین کے ماننے والے ہیں، ہم کس کے ماننے والے ہیں؟ سید الشہداء کے ماننے والے ہیں۔ اس بنا پر یہ ہماری ذمہ داری بنتی ہے کہ ہم اپنے شہداء کو یاد رکھیں، یہ امام حسین کی شہادت کا درس ہے، اپنے شہداء کو یاد رکھو۔ ان کے راستے میں لبیک یا حسین کانفرنس 21 اپریل بروز اتوار بعد نماز مغرب نشتہ پارک میں اپنے وجود کا اعلان کریں گے، اور جس طرح ہمارا زندگی کا ہر لمحہ امام حسین کے لیے وقف ہے، انشاءاللہ ہمارا ووٹ بھی حسینیوں کے لیے ہوگا، ولایت محمد آل محمد کے لیے ہوگا۔ درود بھیجے محمد آل محمد۔ کیمرے مین آپ کے جی رو بھیجے محمد والے محمد والے۔ اس بنا پر ہماری ذمہ داری بندی کہ اپنے شہداء کو یاد رکھیں، अगर हम अपने शौहर में याद नहीं रखी हुई तो फिर जिंदगी के झमेले, जिंदगी के मसाइल, जिंदगी की गिरदार, जिंदगी की घबर हमें अपने अंदर जंग कर लेंगे। ये वो दलदल है। अगर आपने विलायत मोहम्मद आले मोहम्मद को छोड़ दिया ना, जिसमें दलदल में इंसान गिरफ्तार हो जाता है, अगर फंस जाए, गिर जाए, उसके पास कोई मजबूत सहारा ना हो, जितना हाथ पैर चलाता है उतना ही दलदल में गिरता चला जाता है। कुछ दलदलें मिट्टी और कीचड़ की होती है, कुछ दलदलें सियासी दलदलें होती है, किरणिज्म की दलदल, सोशलिज्म की दलदल, मुख्तलिफ सियासी जमातों की दलदलें। विलायत मोहम्मद आले मोहम्मद को छोड़ दोगे तो शैतानी दलदलों में, फिरौनी दलदलों में, आमिरों की दलदलों में गिरफ्तार हो जाओगे। तुम्हें बचाने वाला कोई नहीं होगा, तुम्हारे बेहतरीन नौजवान को चुन चुन के कत्ल किया जाएगा, तुम्हारी खवातीन को निशाना बनाया जाएगा, तुम्हारी इज्जत और नामोस पर हमले किए जाएंगे, तुम्हारे नौजवान महफूज नहीं रहेंगे, तुम्हारे बच्चों का सुकून बर्बाद कर दिया जाएगा अगर तुमने मोहब्बत और विलायत मोहम्मद आले मोहम्मद को छोड़ दिया। तो अगर हमें इन तमाम दलदलों से निकलना है, इन तमाम तूफानों और तलातों से निकलना है, तो फिर अब्बास के आलम को थामना होगा। शब-ए-आशूर हुसैन ने खेमा बनाया था, वो हुसैन की खेमा कि जिसमें तमाम अस्हाब जमा हो गए थे, तमाम अस्हाब के अपने खेमे थे, अहले बैत के अपने खेमे थे, लेकिन सबको हुसैन ने अपने खेमे में जमा किया। क्यों? ताकि रहती दुनिया तक ये पैगाम रह जाए, ताकि यहाँ पे कयामत है। हुसैन का खेमा है जो तुम्हारी निजात का सबब बन सकता है। हमारा इंतखाबी निशान भी खेमा है कि उस हुसैन के खेमे की याद में, जिस आलम उठाते हैं अब्बास के आलम की याद में, ताबूत उठाते हैं उस ताबूत की याद में, जिलजिला निकालते हैं उस जिलजिले की याद में, तो उस खेमे की याद में जो रात की तारीखी में उन चिंगारों से, इन शैतानी ताकतों से, इन आमिरों से निजात देने के लिए हुसैन ने खेमा बनाया था। इंसानियत की सरबुलंदी के लिए, इंसानी अकदार की सरबुलंदी के लिए, दीन की निजात के लिए, शरीयत के तहफ्फुज़ के लिए, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, अली वलीउल्लाह की बुनियाद को मुस्तहकम करने के लिए आज भी उसी खेमे में आने की जरूरत है। दीन चाहिए तो खेमे हुसैनी में आओ, शरीयत चाहिए तो हुसैन के खेमे में आओ, अमन चाहिए तो हुसैन के खेमे में आओ, सियासत चाहिए तो हुसैन के खेमे में आओ, इक्तिसाद चाहिए तो हुसैन के खेमे में आओ। यदि हुसैन के खेमे में आ जाओगे तो मोहम्मद और मोहम्मद आले मोहम्मद की विलायत से मुतमस्सिक हो जाओगे, और जब मोहम्मद आले मोहम्मद की विलायत से मुतमस्सिक हो जाओगे तो दुनिया के तमाम हम गम तुमसे दूर हो जाएंगे, और जब तमाम हम गम तुमसे दूर हो जाएंगे तो निडर बेबाक बन जाओगे, तो दुनिया की तमाम ताकतें तुम्हारा सामना करने से घबराएंगे। उस वक्त तुम इस काबिल हो गए थे, अपने इमाम जमान को दिल से पुकारो, अल अजल अल अजल अल अजल या इमाम जमान, मौला अब जहूर कीजिए, हम तैयार हो गए हैं, आपकी सेवा तैयार हो गई है, आपका हिफ, आपकी फौज, आपका लश्कर वस्कर तैयार हो गया है। उस वक्त के जब अपनी जिम्मेदारी का अमल करेंगे, एक होता है विलायत दार, एक होता है विलायत मदार। हम सब विलायत दार तो हैं, विलायत रखते तो हैं, अली वलीउल्लाह की गवाही देते तो हैं, ला इलाहा इल्लल्लाह कहते तो हैं, मोहम्मद रसूलुल्लाह कहते तो हैं, या अल्लाह मदद कहते तो हैं, या रसूलुल्लाह मदद कहते तो हैं, या इमाम ज़मान मदद कहते तो हैं, या अली मदद कहते तो हैं। ये खुददारी की निशानी है, ये विलायत दार की निशानी है जो विलायत रखता है, लेकिन हमें विलायत मदार भी बनना है। यानी ये जो अकीदा बनाया है, ये जो नजरिया बनाया है, ये जो आइडियोलॉजी बनाई है, ये जो मकतब तुम्हें मिला है, इसकी हिफाजत का इंतजाम करो। ऐसा ना हो कि तुम अल्लाह की विलायत को मान, बहुत से लोग थे जो अल्लाह की विलायत को मानते थे लेकिन रसूल को नहीं माना, यहूदियों ने रसूल अल्लाह को नहीं माना, रसूल की विलायत का तस्दीक नहीं किया। बहुत से लोग थे उन्होंने रसूल अल्लाह को रसूल माना लेकिन अली की विलायत को नहीं माना। अब जो भी निजात चाहता है, इन्ना वलीयुकुम अल्लाह व रसूलुहु والذين امنوا الذين يقيمون الصلاه ويؤتون الزكاه وهم راكعون يعني سوره مائده کی 55 ایت میں نے فرمایا تمہارا ولی فقط فقط تمہارا سرور فقط فقط تمہیں نظام دینے والا فقط فقط کون ہے اللہ ہے اس کا رسول ہے اور وہ صاحبان ایمان ہیں جو حال روح میں زکات دیتے ہیں یہ علی اور اولاد علی ہیں یہ ولایت ان تک منتقل ہوئی ہے اس ولایت کے تقاضے کیا ہے اس ولایت کو محفوظ بنایا جاتا ہے اس ولایت کو محفوظ بنانے کے لیے عملی طور پر قدم رکھنا ہوگا یعنی اگر یا علی کہتے ہیں تو نظام بھی علی سے ہوگا یا امام زمانہ مدد کہتے ہیں تو پھر نظام بھی امام زمانہ سے لبیک یا حسین کہتے ہیں تو پھر حسین کے لیے جان بھی حسین کے لیے دین بھی سب کچھ پھر حسین کے لیے قربان ہو درود بھیج محمد والے محمد پر मोहब्बत से, इत्तेफाक से, इत्तेहाद से इन 5 करोड़ शियों को एक गुलदस्ता बनाना है, ताकि जब हमारा बारबार इमाम आए तो उसकी बारगाह में ये गुलदस्ता पेश करे, वाला ये शिया आपके पाकिस्तान के शिया आपके खिदमत में। इस तरीके से ये है मंडी से बहरे मुस्लिम कि 5 करोड़ शिया कोई भी हो, कैसा भी हो, वो हमारा है, वो हमारी ताकत का मजहब है। बस मैंने तो तमाम किया, रोज़ शहादत है, रोज़ शहादत है, ये नाम ज़ाहिर सलाम अल्लाह है, ये बीवी वो है जो विलायतदार भी है, जो विलायतदार भी है, अपना सब कुछ कुर्बान कर दिया इस बीवी ने, सब कुछ कुर्बान कर दिया अपने इमाम वक्त की नुसरत के लिए। कई मकाम पर ऐसा वक्त आया कि घर में खाने के लिए कुछ नहीं, जब जहर ने अपनी चादर दी, गिरवी रखी गई, फिर खाने का इंतजाम किया गया। ये वो घर है जो अपना पेट काट कर मिस्कीन को, यतीम को, गरीबों को खिलाता है। एक वक्त आया कि जहर के घर में रोटी नहीं है, आटा नहीं है, अनाज नहीं है, लेकिन जहरा ने सबर और शुक्र के साथ ये वक्त गुजारा है, और एक लम्हे के लिए भी, एक लम्हे के लिए भी अपने इमाम वक्त को तनहा नहीं छोड़ा। फरमाती हैं एक बीवी का काम क्या होता है, शौहर की दिलजोई करे, अगर शौहर थकावट घर में आए तो उसकी दिलजोई करे, उसे ऐसा माहौल फराहम करे कि वो खुश हो जाए, थरम उतर जाए उसकी। मौला एक दफ़ा सर को झुका के घर में दाखिल हुए, बीवी ज़ैनब ने कहा, ए अली, मैंने सुना है लोग आपको सलाम नहीं करते। मौला ने सर को झुका दिया, कहा कि ज़ैनब काश ऐसा होता, अली सलाम करता लोग जवाब न देते, तो वक्त ये आगे कि अली सलाम करता है लोग जवाब नहीं देते।
ये वक्त भी गुजारा है बीबी ने,
इस तरीके से अपने आप का आमादा किया, अपने बच्चों का आमादा किया, बच्चों के दिलों में शहादत की तमन्ना डाली है, हसन हुसैन हो या जैनब इब्न कुलसूम हो, बस फिर घर दीवार के दरमियान ये बीबी फिस गई, या फिर आपको देगी फिर साहब मुझे पकड़ो, मेरा मोहसिन शहीद हो गया। जब लोग घर के अंदर दाखिल होना चाहते थे, बीबी ने दोनों हाथों को सबर बना दिया, कहा कि वाला हमें तुम्हें घर में आने नहीं दूंगी। यहाँ पर एक लईन ने तलवार के नियाम से बीबी के हाथों को इतना मारा कि बीबी के हाथों में नींद पड़ गया, से आप हो गए। और फिर बीबी के रुखसार पर जब बीबी जमीन पे गिर गई, बीबी के रुखसार पर तमाचा नसीब किया है, बीबी का रुखसार नीला हो गया। अल्लाहु अकबर, ये कौन सदर है या रसूल अल्लाह, ये कहता सलाम अलैकुम या अहले बैत नबुव्वा व महबूब रिसाला। अरे ज़हरा का गम इस बात का है, ये वो दरवाजा था जिस पे हसन हुसैन के नाना आके सलाम किया करते थे। ऐ मुसलमानों, आज तुम यहां पर आग लेकर आए हो, हर हुक्म अल्लाह, बस यही वजह है, आखिरी वक्त आया है। बीबी ने वसीयत की है, अली मुर्दे के लिए सबसे सख्त रात पहली रात होती है, मौला अली आप मेरे लिए खुद गुस्ल दीजिएगा, मुझे अपने हाथों से कफन ओढ़ दीजिएगा, रात की तारीकी में, रात की तारीकी में मुझसे नमाज पढ़िएगा, किसी को खबर ना दीजिएगा, जिन्होंने मुझे नाराज किया उनको मेरे जनाजे में ना बुलाइएगा, रात की तारीकी मुझे खबर दीजिएगा। हाँ, बीवी ये वसीयत कर रही है, लेकिन बीवी ने एक मंजर और देखा था कि मदीने की गलियों में अली मुर्तजा के हाथों को बांध कर रस्सी में बांध कर घसीटा जा रहा है।
रात की थाली की में जहरा
لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون. خد بندہ ہمارے ذکر شہادت کو ہم سے بطریق احسن وجد قبول فرما. خد بندہ ہمارے پرس کو رسول اللہ تک امام علی تک امام حسین تمام امام خصوصا اس غم کے وارث امام زمانہ تک پہنچا. خد بندہ تجھے واسا بیوی کے پہلو شکستہ کا بیوی کے سزمی باسم و رخصار کا بیوی کے شکم کا بیوی کے ان مسائب کا کہ یہ 18 سال کی جمع شہزادی کیا دھن بسر تو ہوئے کے عرصے کے سہارے چلتی ہے. اس ملک میں مشکلات کو دور فرما ہمیں ہمارے اعلیٰ مقاصد و آرزو میں کامیابی نصیب فرما. ملت تشریف پاکستان نے اپنا جو سیاسی سفر شروع کیا ہے ہمیں دامے دل میں سکھنے اس میں اس کے ہاتھ مضبوط کرنے کی توفیق عطا فرما. خداوندا ہم جب تک دنیا میں رہے ولایت محمد آل محمد سے وابستہ رہے. خداوندا ہمارا خاتمہ ایمان اور محبت محمد آل محمد پر ہو اور ہماری موت بھی شہادت کی سکھ موت ہو. خداوندا ہمیں امام زمانہ کے انقلاب کے لیے راہ ہموار کرنے کی توفیق عطا فرما. تمام شہدا شہدا عزدائی شہدا پاکستان خصوصاً علامہ آفتاب حیدر جعفری پروفیسر سید جعفر نمی سانے عباس ٹاؤن کوئی کا اور چراز تمام مومنی مومنہ جو شہید ہوئے ہیں ان کو شہداء کربلا خصوصاً شہیدان کربلا کے علمدار حضرت عباس علمدار کے ساتھ محشور فرما. ہمیں شہداء کی راہ کو باقی رکھنے ان کے پیغام کو آگے پہنچانے اور ان کی راہ پر چلنے کی توفیق عطا فرما. وآخر دعوانا الحمدللہ رب العالمین ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين. اللهم صل
على محمد.